अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म लक्ष्मी।
अनि म भूपेन्द्र।
रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रममा हामी नागरिक समाज, आम संचार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौ।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामी स्थानीय स्तरमा कोरोना संक्रमणको अवस्था, यससँग सम्बन्धित सरकारले गरेका पहल र यसको रोकथाम र उपचारमा रहेका चुनौतीहरूको बारेमा कुराकानी गर्दैछौ। विशेष गरी आज हामी अहिले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले कोरोना संक्रमणलाई नियन्त्रण र यसको जोखिम कम गर्न के गरिरहेका छन्, यी कामहरू गर्न देखिएका चुनौतीहरू र यी चुनौतीहरूलाई कसरी समाधान गरेर अघि बढेका छन्,
अनि सरकारले गरिरहेको काममा सघाउ पुग्ने गरी यो महामारीको जोखिम नियन्त्रण र कम गर्नका लागि संचार माध्यम र नागरिक समाजले के गरेका छन्, कोरोनाबाट बच्न आफ्नो घर परिवार समुदायले बचाउन आम नागरिक, नागरिक समाज संस्था तथा आम संचार माध्यमको भूमिका के हुन सक्छ जस्ता विषयमा केन्द्रित हुनेछौँ। होइन त लक्ष्मी?
हो नि, र सुरुमा हामी आज कार्यक्रममा समेटिने झलकहरू नै सुनौ।
हामीले रातारात अस्पतालका बेडहरू बनाउनेदेखि लिएर आएका मान्छेलाई व्यवस्थापन गर्नेदेखि लिएर औषधि व्यवस्थापनको कुरादेखि लिएर यो स्वाभाविक ढङ्गले चुनौती त हुने नै भयो। चुनौतीका बावजुद पनि हामीले राम्रै तयारी गरेको छौँ र जनताले पनि त्यो महसुस गर्नुभएको छ।
कोरोना विरुद्धको लडाइँमा अस्पतालले मात्र नसक्ने भएको कारणले गर्दाखेरि विभिन्न सरोकारवालाहरू, मिडिया, अब पोलिटिकल पार्टिजदेखि लिएर सबै सरोकारहरूसँग चाहिँ आफ्नो आत्मालो गरेर अगाडि बढ्नुपर्ने अवस्था छ।
जनतापीडित समुदायका साथीहरू, अपाङ्गता भएका व्यक्तिहरूको समूहहरू, यी समूहहरू भनेको चाहिँ अझ धेरै पीडा पर्ने समुदाय भएको कारणले गर्दाखेरि यस्तो समुदाय लक्षित राहत वितरण चाहिँ ल्याउनु पर्ने हुन्छ स्थानीय सरकारले।
कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिसमा संक्रमण गर्दछ, जसका कारण हुने रोगलाई COVID-19 भनिन्छ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वास प्रश्वासको समस्यासम्म गराउन सक्दछ।
सन् 2019 अन्तिमबाट चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण यति बेला नेपाल लगायत विश्वभरिका देशहरू प्रभावित भएका छन्।
हो भूपेन्द्र, खासमा भारतसँगको खुला सीमा तथा आवत जावत र अन्य मुलुकबाट पनि ठूलो संख्यामा नागरिकहरू भित्रिएकाले नेपाल पनि यसबाट प्रभावित भएको छ।
त्यसैले कोरोना भाइरसको नियन्त्रण र यसको जोखिम कम गर्न नेपाल सरकारले चैत्र 11 गतेदेखि लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ। र अहिले कोरोना भाइरसको नियन्त्रण र यसको जोखिम कम गर्नकै लागि स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारले काम गर्दैछन्।
हो, यति बेला हरेक स्थानीय तहले आफ्नो क्षमता अनुसार क्वारेन्टिन र आइसोलेसन वार्डहरू स्थापना गरी भारत लगायत तेस्रो मुलुकहरूबाट आउने नागरिकहरूलाई राखेका छन्। स्थानीय तहसँगै प्रदेश सरकारले पनि अलि बढी क्षमता भएको क्वारेन्टिन र आइसोलेसन वार्डहरू तयार गरेका छन्।
अनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा विभिन्न जिल्लाहरूमा अस्थायी रूपमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन् भने विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण पनि भइरहेको छ नि।
हो, विश्वव्यापी रूपमा फैलिएको यो महामारीलाई रोक्न अहिले सबै तहका सरकारको काँधमा जिम्मेवारी छ। सबैले आफ्नो स्तरबाट आफ्नो जिम्मेवारी बहन गरी कामहरू पनि गर्दै आएका छन्। बरु हामी हाम्रो कुराकानीलाई एकछिन रोकेर स्थानीय तहका कुरा सुनौ न। हाम्रो स्थानीय तहहरूले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण र जोखिम कम गर्न आफ्नो स्तरबाट के गरिरहेका छन् त? प्रदेश सरकार र केन्द्र सरकारसँग कसरी समन्वय गरेको छ? अनि नागरिक समाज संस्था र आम संचार माध्यमले कसरी सहकार्य गरिरहेको छ त?
हुन्छ लक्ष्मी, त्यसो भए हामी सुरुमा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको स्थानीय तहहरूको कुरा सुनौ। हाम्रो बैतडी स्थित सामुदायिक संचार कर्मी जयराज अवस्थीले एउटा रेडियो सामग्री तयार पार्नु भएको छ। यो सामग्री नै सुनौ है त अहिलेलाई।
नाकाहरूबाट मान्छे जाने ट्युबबाट तारेर जाने ल्याउने प्रक्रिया जाने आधार छ, खोजी तलासी गरेर जाने क्वारेन्टाइनमा राख्ने एउटा व्यवस्थापन दूर रूपमा अगाडि बढाउनु पर्छ भन्ने लाग्छ। दोस्रो जाने अहिले स्थानीय तहले जाने जुन किसिमको खाद्यान्न पुग्नु पर्छ त्यो राहत उपलब्ध भएको छैन।
बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर 4 का राजुराम भुलले औल्याउनु भएका विषय जस्तै दशरथ चन्द नगरपालिका 2 का भागरथी भण्डारीले भन्नु भएको कुराले पनि कोरोना संकटको समयमा बैतडीको अवस्थाका बारेमा थाहा हुन्छ। राजुराम भुल र भागरथी भण्डारीले जस्तै नागरिकले गरेका गुनासो र सुझावको सम्बोधन गर्ने जिम्मेवार निकाय हो घर नजिकैको सरकार, स्थानीय सरकार। स्थानीय सरकारले यो बेलामा के कसरी काम गरिरहेको छ त? पुर्चुनी नगरपालिकाका उपप्रमुख जानकी एर्बम, जिल्लाको डिलासिनी गाउँपालिकाले पनि कोरोना संक्रमण नियन्त्रण र जोखिम न्यूनीकरणका लागि काम गरिरहेको बताउनुहुन्छ गाउँपालिकाका प्रवक्ता अक्कल राणा।
परेकाहरूलाई सहयोग गर्न एम्बुलेन्स पठाउने, गाडी पठाउने र सम्बन्धित ठाउँमा लिएर क्वारेन्टाइनमा राख्ने कुराहरू अगाडि बढिरहेका छ। राहत वितरणका कुराहरूमा पनि टेन्डर मार्फत चाहिँ खरिद प्रक्रियामा अगाडि बढाई जनताहरूलाई चाहिँ राहत दिने, पालिकाभरिमा कोरोनाको विरुद्ध लडिरहेका कर्मचारीहरूलाई स्वास्थ्य कर्मीहरूलाई भत्ताको व्यवस्थान गरेका छौँ।
भारतसँग सीमा जोडिएको दशरथ चन्द नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चुनौती रहेको बताएको छ। सिमानाका पालिकालाई कस्ता चुनौती छन् त? दशरथ चन्द नगरपालिका उपप्रमुख मीना चन्द,
छेउमै भएको नाकाबाट अन्य जिल्लाका व्यक्तिहरू पनि आउने, उहाँहरू सचेत हुँदा हुँदै पनि सम्पर्कमा आउनुहुन्न, सोझै घरमा गएर बसिदिने, त्यसपछि उहाँहरूलाई सम्झाइ बुझाइ ल्याउने अवस्था पनि आएको छ। कतिजनालाई क्वारेन्टाइनको व्यवस्थापन गरेका छौँ।
महामारीको बेला स्थानीय तह, प्रदेश र संघीय गरी तिनै तहहरूको समन्वय सहकार्य हुन आवश्यक छ। तिनै तह बीचको समन्वय र सहकार्य कस्तो छ त? सुर्नाया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट,
यो तीनवटा सरकार छ, यो सरकारको बिचमा चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा खासै त्यस्तो समन्वय भएको देखिँदैन। स्वास्थ्य सम्बन्धी जुन मेडिसिनका उपकरणहरू छन् त्यो उपकरण चाहिँ स्थानीय सरकारले उपलब्ध गराउन नसक्ने हुनाले प्रदेश र संघले चाहिँ यो उपलब्ध गराइदिए राम्रो हुन्थ्यो र त्यो अनुरोध गरेका छौँ।
नागरिक आधार सुशासनमा सुधार, यो हो रेडियो कार्यक्रम साझा बोली।
भूपेन्द्र, सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको परिवेशलाई समेटेर तयार पारिएको यो रेडियो सामग्री सुनेपछि भारतसँगको सीमा झुलाघाट लगायतबाट धेरै नेपालीहरू स्थानीय सरकारलाई थाहा नपाउने गरी आएकाले सबैलाई क्वारेन्टिनमा राख्न नसकेको र उनीहरूलाई खोजी गरी क्वारेन्टिनमा बसाल्नु पर्ने आवश्यकता रहेछ भन्ने पनि थाहा भयो।
लक्ष्मी, हामी नागरिक, हाम्रो परिवार, हाम्रो समुदाय, हाम्रो देशलाई यो महामारीबाट बचाउनका लागि भनेर सरकारले क्वारेन्टिन र आइसोलेसन सेवाहरू व्यवस्था गरेको छ। तर किन हामी लुकेर स्थानीय सरकारले तोकेको क्वारेन्टिन व्यवस्थामा अथवा आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा सुरक्षित बसिरहेका छैनौ?
त्यही त, कोरोना देखिएपछि वा कोरोनाको लक्षण देखिएपछि मात्र क्वारेन्टाइनमा बस्ने भन्ने होइन। खासमा रोगको लक्षण नदेखिए पनि संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिको शरीरमा भाइरसहरू प्रवेश गरेको हुन सक्छ भनेर छुट्टै राख्नुलाई क्वारेन्टाइन भनिन्छ। र अहिलेको सन्दर्भमा कुनै लक्षण नदेखिए पनि कोही कोरोना संक्रमण फैलिएको देशबाट वा अन्य देशहरूबाट आएको छ अथवा आफूलाई संक्रमण हुन सक्ने कुनै कारण शंका लाग्यो भने उसलाई क्वारेन्टाइनमा राखिन्छ।
हो नि, अनि रोगको लक्षण देखिएको र परीक्षणबाट पुष्टि भएको अवस्थामा बिरामीलाई आइसोलेसनमा राखिन्छ। रोगको लक्षण देखिएर पुष्टि भइ नसकेको अवस्थामा पनि नेगेटिभ रिपोर्ट नआउन्जेलसम्म बिरामीलाई आइसोलेसनमा राखिन्छ। यदि कसैलाई सामान्य लक्षण देखिएको छ, अस्पताल भर्ना गर्नुपर्ने अवस्था छैन भने चाहिँ सेल्फ आइसोलेसनमा बस्दा हुन्छ। तर सेल्फ आइसोलेसनमा बसेका बिरामी चिकित्सकसँग नियमित सम्पर्कमा भने रहनुपर्छ।
हो, सेल्फ आइसोलेसन भनेको आफ्नै घरमा एउटा कोठामा परिवारका अरू सदस्यबाट अलगै बसेर अरू सदस्यसँग कुनै किसिमको सम्पर्क नहुने गरी बस्ने हो।
हो, त्यसैले कोरोना भाइरसको संक्रमण नियन्त्रण र जोखिम कम गर्न नागरिक पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने आवश्यकता देखिएको छ। तपाईँ आफू वा तपाईँको परिवारको कोही विदेशबाट आउनु भएको छ भने आफ्नो ओडा पालिकामा खबर गर्ने, तोकिएको मितिसम्म सुरक्षित रूपमा क्वारेन्टिनमा बस्ने, सतर्कता अपनाउने गर्नुपर्छ। यसले गर्दा तपाईँ र तपाईँको परिवारका सदस्यहरू यसबाट बस्न सक्नुहुन्छ।
र अर्को कुरा, यो संक्रमण जोसुकैलाई हुन सक्छ, हाम्रै परिवारका सदस्य अथवा हामीलाई पनि। त्यसकारण कोरोना संक्रमितलाई हेला गर्ने, छिची दूर दूर गर्नुहुन्न, बरु उल्टे उनीहरूलाई माया गर्ने, राम्रो व्यवहार गरे उनीहरूको मानसिक अवस्था राम्रो र निको हुने सम्भावना बढेर जान्छ।
तपाईँले एकदम ठिक कुरा भन्नुभयो लक्ष्मी। अब हामी अरू स्थानीय तहको कुरा नि सुनौ न।
हुन्छ, म तपाईँलाई बागमती प्रदेशको रसुवा जिल्लाको अवस्थाको बारेमा तयार पारेको रेडियो सामग्री सुनाउँछु है त। त्यहाँका हाम्रो सामुदायिक सञ्चारकर्मी संगीता लामाले यो सामग्री तयार पार्नु भएको छ।
यति बेला विश्व नै कोभिड 19 अर्थात् कोरोना भाइरसका कारण प्रभावित भइरहेको बेला रसुवा जिल्ला पनि यसबाट अछुतो छैन। रसुवा चीनसँग सीमा जोडिएको जिल्ला भए पनि पहिला नै सीमा सिल गरेकाले सीमाबाट हुने जोखिम देखिएको छैन भने हालसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पनि भएको छैन। तर कोरोना भाइरसको संक्रमण हुन नदिन र यसको जोखिम न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले काम गरिरहेका छन्। कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारी,
गर्भवती महिलाहरूको चाहिँ अल्ट्रासाउन्डको पनि हामीले गरिरहेका छौँ। दीर्घ रोगीहरूले पनि औषधि खान पाइएन भन्ने अवस्था चाहिँ गरेका छैनौँ। यति यति सामान तपाईँहरूले पाउने र यो रेटमा चाहिँ पसलले उपलब्ध गराइदिनु पर्ने भनेर हामीले एउटा उहाँहरूलाई कुपनै बनाइदिएका छौँ र कुपन लिएर उहाँहरूले भिडभाड नगरिकन आफूलाई तोकेको सामान चाहिँ उहाँहरूले हेरेर चाहिँ सामान लैजानु पाउनु भएको छ। सम्पूर्ण रूपमा कार्यविधि अनुसारको क्वारेन्टाइन रेडी गरेर चाहिँ राखेका छौँ।
कालिका गाउँपालिकाले जस्तै जिल्लाको उत्तर गया गाउँपालिकाले पनि कोरोना संक्रमण र यसको जोखिम न्यूनीकरणका लागि काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ बताउनुहुन्छ।
क्वारेन्टाइनहरूको व्यवस्थापन, खाना खाजादेखि लिएर उत्तर गया एक नम्बर वडा चाहिँ 72 सालको भूकम्पबाट विस्थापित थिए नि त, त्यो परिवार चाहिँ सबैलाई राहत दियौँ हामीले।
कोरोना संक्रमण नियन्त्रण र यसको जोखिम न्यूनीकरणका लागि काम गरिरहेका स्थानीय तहले विभिन्न चुनौतीको पनि सामना गरिरहेका छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ
आफ्नो
गाउँ घरका क्षेत्रमा कोरोनाको संक्रमण नहोस् र यसको जोखिम कम होस् भनेर काम गरिरहँदा स्थानीय प्रदेश र संघीय सरकार गरी तिनै तहको सरकारको समन्वय पनि महत्वपूर्ण छ। यी तीन तहका सरकार बीच अहिले कस्तो समन्वय र सहकार्य छ त? आमा छोदिङबो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ,
प्रदेशबाट चाहिँ सुरुमा राहतको लागि 10 लाख हामीले प्राप्त गरेका छौँ। संघीय सरकारबाट अहिले त्यो समन्वय भएको छैन। प्रदेशबाट चाहिँ कोरोना सम्बन्धी व्यवस्था के हुँदैछ भनेर कहिलेकाहीँ चाहिँ हामी सम्पर्कमा बस्ने गरेका छौँ।
कोरोना विरुद्ध स्थानीय सरकार तथा प्रशासनले गरिरहेका काममा नागरिक समाज संस्थाले सघाइरहेका छन्। भूमिहीन सुकुम्बासी र विस्थापितका सवालमा काम गर्ने अभियन्ता विश्वास नेपाली,
जो जो मान्छेहरू समस्या जालादारी गरेर खानुपर्ने मान्छेहरू थियो उनीहरूको समस्याहरू समाधान गर्न विशेष गरी राहत वितरणको लागि चाहिँ सूचनाहरू उपलब्ध गराउने, त्यो समस्या परेको मान्छेहरूलाई राहत दिनको लागि स्थानीय तहसँग समन्वय गर्ने काम गरिरहेका छौँ।
कोरोना विरुद्ध सबै सँगै जानुपर्ने धारणा सहित जिल्लाका आम सञ्चार माध्यमले पनि सूचना प्रवाहको क्षेत्रमा काम गरिरहेको बताउनुहुन्छ नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा।
कोभिड-19 को प्रभाव समाजमा धेरै नसकोस् भन्ने हिसाबले पनि हामीले सतर्क रहन सजग हुनको लागि सञ्चार माध्यमले सकारात्मक भूमिकाहरू खेलिरहेको छ।
आपसी दायित्व सम्बन्धमा स्थायित्व, यो हो रेडियो कार्यक्रम साझा बोली।
कोरोनाको संक्रमण नियन्त्रण र जोखिम न्यूनीकरणका लागि रसुवाको स्थानीय तहले पनि काम गरिरहेका रहेछन्। कालिका गाउँपालिकाले भिडभाड नहुने गरी निश्चित पसलमा कुपन प्रणालीबाट राहत वितरण गरिरहेको रहेछ भूपेन्द्र। यस्ता कुराहरूमा हाम्रो अन्य स्थानीय तहहरूले पनि सचेत हुन आवश्यक छ।
हो लक्ष्मी, ल अब हामी सुदूरपश्चिम प्रदेशको बैतडी, बागमती प्रदेशको रसुवा जस्तै प्रदेश पासको अर्घखाँचीका स्थानीय तहहरूले के कस्ता सतर्कता अपनाएका छन् अनि नागरिक समाज संस्था र आम सञ्चार माध्यमले कसरी सहयोग गरिरहेका छन् त, यी कुरा सुनौ।
हुन्छ, अर्घखाँचीका हाम्रा सामुदायिक सञ्चारकर्मी रुद्रमणि भुसालले तयार पार्नु भएको एउटा रेडियो सामग्री नै सुनौ अहिलेलाई।
यति बेला कोरोना भाइरसका कारण विश्व नै प्रभावित भएको छ र यो विश्वव्यापी महामारीको प्रभाव अर्घाखाँचीमा पनि परेको छ। यो संक्रमणकालीन अवस्थामा अर्घाखाँची जिल्लाका स्थानीय तहले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र यसको जोखिम कम गर्नका लागि आफ्नो स्तरबाट काम गरिरहेका छन्। छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोखरेल:
गाउँपालिकाले आइसोलेसन सेन्टर र क्वारेन्टाइनको व्यवस्थापन गर्यो। आवश्यक परेको खण्डमा त्यहाँ हेलिकप्टर समेत अवतरण गराउनका लागि हेलिप्याडको व्यवस्था हुने, उपचारका लागि कम्तीमा एउटा क्वारेन्टाइनमा एउटा एम्बुलेन्स डक्टर हुने, सुरक्षाका निम्ति क्वारेन्टाइनभित्र दुईजना सुरक्षा कर्मी अनिवार्य राख्ने र त्यहाँ मान्छेलाई मोनिटर नहोस् भन्नका लागि केही पाठ्य सामग्रीहरू, वाइफाईको व्यवस्थापन, क्वारेन्टाइनमा बस्ने मानिसहरूलाई पनि चार टाइम उहाँहरूलाई पौष्टिक आहार सहितको खानाको व्यवस्थापन गरेर काम अगाडि बढाए। सबै स्वास्थ्य संस्थाहरूमा सार्वजनिकको व्यवस्थापन भएको गाउँपालिकामा पनि यो पर्छ। त्यति मात्र होइन, हाम्रा सबै स्वास्थ्य कर्मीहरूलाई टिएको व्यवस्थापन गरेका छौँ।
छत्रदेव गाउँपालिकाले जस्तै जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना विरुद्ध काम गरिरहेको बताउनुहुन्छ सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक:
स्वास्थ्य चौकीहरूमा आधारभूत औषधि विकास गर्ने सन्दर्भमा पिपिए सेटहरू पनि व्यवस्थापन गरेका छन्। जिल्ला अस्पतालसँग समन्वय गरेर रोटेसन सिस्टममा क्रमदायमा रहेका नागरिकहरूको औषधि उपचार गर्ने व्यवस्था गरेका छन्। बाहिरबाट आएका व्यक्तिहरूलाई व्यवस्थापन गर्नको लागि हामीले तीनवटा गाडी नगरपालिकाले स्टन गरिराखेको छ।
महामारीको बेला स्थानीय, परदेश र संघीय गरी तिनै तहको सरकारले समन्वयकारी काम गर्नुपर्छ। यी तिनै तहको सरकार बीचको समन्वय र सहकार्य कसरी भइरहेको छ त? मालरानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य:
प्रदेश नम्बर 5 बाट 10 लाख रुपियाँ हाम्रो कोरोना कोषमा चाहिँ अहिले आएको छ। यो प्रचार प्रसारका लागि चाहिँ प्रदेश सभाका सदस्यजीहरूले चाहिँ प्रचारमा लाग्ने गर्नुभएको छ। हाम्रो खटाइ आफ्नो आफ्नो स्थानीय तहमा छ भने उहाँहरूले सबैलाई कहाँ के आवश्यक छ भनेर हामीलाई इक्विपमेन्टहरू जुटाइदिने काममा उहाँहरू लाग्नु भएको छ।
विश्वभर फैलिएको कोरोना रोकथामका लागि नागरिक समाजले पनि स्थानीय तहलाई रात कोषमा पैसा जम्मा गर्नेदेखि बाहिरबाट आउने मानिसको तथ्याङ्क संकलन गर्ने जस्ता काममा सहयोग गरिरहेको बताउनुहुन्छ हरित पुञ्ज सेवा समाज अर्घाखाँचीका अध्यक्ष कैलाश श्रेष्ठ:
यो राहत कोषमा अभियानकै रूपमा हामी आर्थिक संकलनमा सहयोग गरेका थियौँ। क्वारेन्टाइन स्थलमा पनि हामी नागरिक समाजको तर्फदेखि त्यहाँको लागि चाहिँ खाटहरू, बेन्च डेस्कहरूदेखि लिएर कपडाहरूमा चाहिँ ओसार पसारमा हामी सहयोग गरेका थियौँ।
संचार माध्यमले पनि कोरोना विरुद्ध निरन्तर काम गरिरहेको बताउनुहुन्छ पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य:
कोरोनाबाट बच्नका लागि के कस्तो उपाय अपनाइएको छ, कुन ठाउँमा के छ भन्नेका लागि पत्रकारहरूले पनि सूचना प्रवाह गर्ने कामलाई निरन्तर रूपमा गरिरहेका छन्।
भूपेन्द्र, यो रेडियो सामग्री सुन्दा अर्घाखाँचीमा पनि कोरोनाको संक्रमण नियन्त्रण र जोखिम न्यूनीकरण गर्नका लागि पहल भइरहेको रहेछ अनि बैतडी र रसुवामा जस्तै अर्घाखाँचीमा पनि नागरिक समाज र आम संचार माध्यमले आफ्नो तर्फबाट स्थानीय तहलाई सघाउ पुग्ने काम गरिरहेको कुरा थाहा पायौं।
लक्ष्मी, अहिलेसम्म हामीले कोरोना संक्रमण रोकथाम र यसको जोखिम न्यूनीकरणका लागि स्थानीय तह, जिल्ला प्रशासन, नागरिक समाज संस्था, आम संचार माध्यमका कुराकानी सुन्यौं। अब भने प्रदेशले गरिरहेको कामको बारेमा बुझाउन।
हुन्छ, सुरुमा हामी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख तथा कोभिड 19 फोकल पर्सन नरेन्द्र सिंह कार्कीका कुरा सुनौ। उहाँसँग हाम्रो कैलाली स्थित साझाबोली स्थानीय संस्करणका कार्यक्रम उत्पादक नवराज पनेरुले कुराकानी गर्नु भएको छ। उहाँको पहिलो प्रश्न छ, कोरोना संक्रमण तथा यसको जोखिम नियन्त्रणको लागि सुदूरपश्चिम प्रदेशले के कस्ता कामहरू गरिरहेको छ?
हाम्रा जिल्ला अस्पतालहरू चाहिँ छन्, सबै अस्पतालहरूमा चाहिँ हामीले यो आइसोलेसन वार्डहरू बनाएका चाहिँ छौँ। आइसोलेसन वार्डहरूमा चाहिँ आएको बिरामीहरूलाई राख्ने, उहाँहरूको चाहिँ स्वाब कलेक्सन गर्ने र अब हाम्रो यहाँ चाहिँ मेसिन छँदैछ सुदूरपश्चिम प्रदेशमा भनौँ, जाँच गर्ने र त्यसपछि यदि पोजिटिभ आयो भने हामी चाहिँ उहाँहरूलाई चाहिँ जुन हाम्रो ट्रिटमेन्टको लागि तोकिएका अस्पतालहरू चाहिँ छन् त्यहाँ ल्याएर चाहिँ उपचार गर्ने हो। अब क्षमताले भ्याएसम्म, बजेटले भ्याएसम्म हामी आफै गर्छौँ, नभएपछि चाहिँ केन्द्र सरकारसँग हामी चाहिँ सहयोग माग्छौँ।
तीन तहको सरकार बीच खास गरी समन्वयमा कुनै समस्या भएको छ?
समन्वयको चाहिँ अभाव चाहिँ छ। अब पहिलो कुरा के छ भने अब क्वारेन्टाइनको जिम्मा स्थानीय तहमा चाहिँ दिइएको चाहिँ छ। अब भोटरहरू आफ्ना गाउँका मान्छेहरू यताउता थुनिया छन्, उहाँहरूलाई ल्याउनु पर्यो भन्ने हो। तर यहाँ त के भयो भने स्थानीय प्रशासनसित पनि समन्वय छैन, प्रदेश सरकारसित पनि समन्वय छैन। एकैचोटि त्यो चिसा पानीमा चाहिँ भरभर्ती चाहिँ बसका बस ल्याइदिँदाखेरि अलिकति समन्वयको अभाव चाहिँ भएको हो। पछि हामीले तुरन्तै चाहिँ समन्वयको लागि चाहिँ हामीले चाहिँ निर्देशनालयबाट मार्गदर्शन चाहिँ पठाएको अवस्था चाहिँ हो।
कोरोनाको जोखिम न्यूनीकरणका लागि र सरकारले गरेका गतिविधिमा सघाउ पुगाउनको लागि आम संचार माध्यम र नागरिक समाजले चाहिँ कस्तो भूमिका खेलेको छ?
संचार कर्मी साथीहरूले आम नागरिकहरूले हामीलाई पनि घोषाइदिनु भयो, जनचेतनाका अभिवृद्धिका कुराहरूलाई पनि विभिन्न माध्यमहरूद्वारा जनहितमा जारी भनेर सन्देशहरू चाहिँ प्रसारण गरिदिनु भयो, त्यसको लागि सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छु।
अन्त्यमा खास गरी आम संचार माध्यम, नागरिक समाज र आम नागरिकबाट प्रदेश सरकारको अपेक्षा के हो?
जन समुदायहरूलाई चाहिँ अनुरोध के गर्न चाहन्छु भने सबैले चाहिँ लकडाउनको चाहिँ एकदम पूर्ण पालन गरौँ र त्यसपछि गएर यसबाट बस्ने उपायहरू जो छन् हामी हेलचेक नै नगरौँ, एक मिटरको दूरी कायम गर्ने कुराहरू, हात्यो गर्दाखेरि चाहिँ नाकमुख छोप्ने कुराहरू, सजगता अपनाउनको लागि म सबैलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख तथा कोविड 19 का फोकल पर्सन नरेन्द्र सिंह कार्कीसँगको कुरापछि अब हामी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको कुरा सुनौं। हाम्रा सुर्खेतका सामुदायिक संचारकर्मी जगत दल जनलाभ विकले उहाँसँग कुरा गर्नु भएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई उहाँको पहिलो प्रश्न छ, कोरोना संक्रमण तथा यसको जोखिम नियन्त्रणको लागि कर्णाली प्रदेशमा के कस्ता कामहरू भइरहेका छन्?
तिनै तहका सरकार बीचमा आवश्यक समन्वय गरेर कर्णाली प्रदेशमा चाहिँ थर्ड स्टेपसम्मकै तयारीका लागि डेडिकेटेड अस्पतालहरू तोक्ने, त्यसपछि जिल्लाका अस्पतालहरूमा आइसोलेसन बेडहरू राख्ने, स्वास्थ्य कर्मीहरूको तयारी गर्ने, यता बाहिरबाट आएका मान्छेलाई क्वारेन्टिनमा राख्नको निम्ति स्थानीय सरकारहरूलाई चाहिँ सहजीकरण गर्ने, र अर्कोतिर त्यो हाम्रो जम्मा 12-15 टेस्ट गर्ने ल्याब थियो, अब ठुलो क्षमताको अलिकति 3-4 घन्टामा नै 94 एकैचोटि प्रोसेसिङ गर्न सक्ने आरटिपिसिआर मेसिन चाहिँ जडान भइसकेको अवस्था चाहिँ छ। त्यसै गरी माथि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि त्यही सेम क्षमताको चाहिँ एक दुई दिनमै चाहिँ सञ्चालनमा आउँदैछ र आर्थिक कोषको सहयोग गरेका छ। त्यसै गरी जिल्ला स्तरमा पनि सिडिओको नेतृत्वमा हुने जुन विपद व्यवस्थापन समिति छ त्यसमा पनि आर्थिक कोषको व्यवस्थादेखि लिएर त्यहाँको जिल्लाको परिचालन र समन्वयको भूमिका चाहिँ प्रभावकारी बनाउँदै लगेको छ।
यी कामहरू गर्नदेखिका चुनौती र यसको समाधान कसरी गरिरहनु
भयो? अब चुनौती स्वाभाविक ढङ्गले अब बजेटकै समस्याका कुराहरू हुन्, अपुरा प्रकारका तयारीका हिसाबले पनि चुनौती स्वाभाविक हुने भयो होइन। हामीले रातारात अस्पतालका बेडहरू बनाउनेदेखि लिएर क्वारेन्टिन बनाउनेदेखि लिएर आएका मान्छेलाई व्यवस्थापन गर्नेदेखि लिएर सूचना जनताहरूलाई पुर्याउनेदेखि लिएर औषधि व्यवस्थापनको कुरादेखि लिएर यो स्वाभाविक ढङ्गले चुनौती त हुने नै भयो। चुनौती भए तापनि हामीले यो चुनौतीका बावजुद पनि हामीले राम्रै तयारी गरेको छौँ र जनताले पनि त्यो महसुस गर्नुभएको छ, पर्यो भने हामी त्यसँग लड्नको निम्ति तयारै छौँ।
यति बेला कोरोनाबाट बच्न, आफ्नो घर परिवार समुदायलाई बचाउन एउटा नागरिकले, एउटा नागरिक समाज संस्थाले, आम सञ्चार माध्यमले के गर्न सक्छ जस्तो लाग्छ?
नागरिकलाई यो कोरोना विरुद्ध लड्ने एउटा अस्त्रहरू सिकाउनको निमित्त सञ्चार माध्यमले ठुलो भूमिका खेलेको छ। आम नागरिकलाई म आग्रह के गर्न चाहन्छु भने यो आत्मअनुशासनबाटै यो रोगसँग हामी लड्न सक्छौँ। हामी प्रत्येक नागरिक सचेत भएर प्रत्येक नागरिकले आफ्नो परिवार बचाउने, आफ्नो समाज बचाउने गरी अगाडि बढौँ, क्वारेन्टिनमा बसेर चाहिँ अनुशासन कायम गरौँ, त्यसपछि मात्र समाजमा जाने, घरमा जाने काम गरौँ।
रेडियो कार्यक्रम साझा बोलीको 86 भेटघाटमा आज हामी स्थानीय स्तरमा कोरोनाको अवस्था, यससँग सम्बन्धित पहल र चुनौतीहरूको विषयमा कुराकानी गरिरहेका छौँ। अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रण र यसको जोखिम न्यूनीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबैले पहल गरिरहेका छन्। साथै आम संचार माध्यम तथा नागरिक समाजले पनि आफ्नो भूमिका स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म खेलिरहेका छन्। सबैको भूमिका र कामलाई नियालिरहेका र आफूहरूले पनि आफ्नो स्तरबाट काम गरिरहेका नागरिक समाज र आम संचार माध्यमको केही व्यक्तिहरूको कुरा अब सुनौ। यो अवस्थामा कसले कस्तो भूमिका खेलेर अघि बढ्नु पर्छ त?
म डाक्टर प्रकाश बहादुर थापा, अहिले मेडिकल सुपरिन्टेन्डेन्ट भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छु। कोरोना विरुद्धको लडाईमा अस्पतालले मात्र नसक्ने भएको कारणले गर्दाखेरि विभिन्न सरोकारवालाहरू, नागरिक समाज, मिडिया, अब पोलिटिकल पार्टीजदेखि लिएर सबै सरोकारहरूसँग चाहिँ आफूलाई हातेमालो गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। उहाँहरूले पनि जो हाम्रो समस्याहरूलाई चाहिँ उजागर गरिदिनु भएको छ सोसियल मिडियामा अथवा मिडियामा आइसकेपछि त्यसले पनि निकायहरूलाई चाहिँ घटघटाउने काम चाहिँ गरेको छ। पक्कै पनि स्वाब कलेक्सन गर्न जाने हाम्रो ल्याबको साथीहरू हुनुहुन्छ, काम गर्ने साथीहरू हुनुहुन्छ, उहाँहरू एक्सपोज भइसकेपछि उहाँहरू घरमा जाने अवस्था रहँदैन, त्यो भएको कारणलाई उहाँहरूलाई बस्न र खानको लागि चाहिँ व्यवस्थापन गर्नको लागि हामीले अब जिल्ला स्थित सिएमसी कोभिड 19 म्यानेजमेन्ट सेन्टर छ, त्यहाँबाट पनि एउटा प्रदेश सरकारलाई चाहिँ भनौँ न लेखेर पठाएका छौँ। त्यो कारणले गर्दा गर्दाखेरि उहाँको लागि बसोबासको कुराहरूको लागि पनि नागरिक समाजले चाहिँ एउटा भूमिका खेल्नुपर्ने देखिन्छ।
मेरो नाउँ तारानाथ दाहाल हो, म पत्रकार हुँ र अहिले फ्रिडम फोरमको कार्यकारी प्रमुखको रूपमा संलग्न छु। सबै तहका सरकारहरूको पहिलो काम भनेको चाहिँ परीक्षणलाई बढाउने, शङ्कास्पद संक्रमितहरूलाई आइसोलेसनमा लाने र जो बिरामीहरू हुन्छ उहाँलाई उचित स्वास्थ्य सेवा प्रदान गर्ने, त्यसका लागि पर्ने स्वास्थ्य क्षमता जनशक्तिको होस्, स्रोत साधनको होस्, इक्विपमेन्टको अर्को होस्, औषधिहरूको होस्, त्यो कुराहरूमा सरकारको पहिलो ध्यान त त्यहीँ जानुपर्छ र नागरिकहरूले पनि, नागरिक समाजका संस्थाहरूले पनि सरकारलाई यो महामारीको यो बिन्दुमा नै सहयोग पुर्याउने हो। मानिसको दैनिकी पनि चल्नुपर्ने हुन्छ, त्यसका लागि खास गरी सरकारले उद्योग धन्दाहरू चल्न सक्ने अवस्था हुने, खास गरी कृषि उत्पादनका क्षेत्रहरू सुचारू हुन सकेन भने त्यसले पनि अर्को भयावह सङ्कट आउँछ। यसै गरी मनोसामाजिक समस्याहरू पनि अहिले धेरै ठाउँमा उत्पन्न भएको बुझिएको छ, स्वास्थ्य उपचारको अभावमा पनि मानिसहरू मरिरहेका छन्। यी कुराहरूमा पनि सबै तहका सरकारहरूको पर्याप्त ध्यान जानु पर्ने आवश्यकता छ भने नागरिक समाजले पनि यी विषयवस्तुहरूलाई औँल्याइदिने, यी विषयवस्तुहरूमा सरकारलाई सहयोग पुर्याउने र जहाँनिर राम्रो काम हुन सकेको छैन त्यहाँ खबरदारी गर्ने, पहरेदारी गर्ने, सजग र सचेत गराउने अभियानमा पनि नागरिक समाजका संस्थाहरू र नागरिकहरूले यति बेला ध्यान केन्द्रित गर्नुपर्छ।
मेरो नाम जया लुइटेल हो, म चाहिँ अहिले स्टोरी किचन भन्ने संस्थाको अध्यक्ष छु र हामीले खास गरेर महिलाको मुद्दामा काम गर्छौँ। अहिले सालेपाले चाहिँ विपन्न तथा गरिब होइन लाई भनेर नाम लेखाउन लगाएर राहत दिनुभएको छ। एक महिना अगाडि दिएको राहतले आज 34-35 दिन भइसक्दाखेरि पनि अब नेक्स्ट लेभलमा उहाँहरूले के सोचिरहनु भएको छ त भन्ने कुरा अर्को हुन्छ होइन एउटा पाटो। अनि अर्को चाहिँ अब लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, द्वन्द्व पीडित समुदायका साथीहरू चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको समूहहरू, यी समूहहरू भनेको चाहिँ अझ धेरै पीडा पर्ने समुदाय भएको कारणले गर्दाखेरि यस्तो समुदाय लक्षित राहत वितरण चाहिँ ल्याउनु पर्ने हुन्छ स्थानीय सरकारले। मैले राहतको कुरा गर्दाखेरि चाहिँ खालि दाल चामल र तेलको मात्रै अथवा साबुनको मात्रै कुरा गरिरहेको छैन होइन, महिनावारी हुँदाखेरि आवश्यक पर्ने सामानहरू हामीले राहतमा दिन सकेका छौँ कि छैनौँ, ती कुराहरू बजारमा उपलब्ध छन् कि छैनन् एउटा कुरा, सुत्केरी अवस्थाको महिलाहरूलाई चाहिँ पौष्टिक आहार उपलब्ध हुन सकेको छ कि छैन, अनि अर्को चाहिँ अब हिंसामा परेका महिलाहरूलाई कसरी सर्भिस उपलब्ध गराउने त, यस्तो कुराहरूमा स्थानीय तहले काम गर्न सक्छ र विशेष गरेर न्यायिक समिति स्थानीय तह अन्तर्गतै रहेको कारणले गर्दाखेरि यो बेलामा झन् निगरानी गरेर झन् विशेष व्यवस्था गरेर चाहिँ महिला हिंसाका मुद्दाहरूलाई हेर्नु पर्यो हुन्छ न्यायिक समितिले।
नमस्कार, म एकराज चौधरी बर्दिया। पहिलो कुरा जीवन जोगाउनु हो भने दोस्रो महत्त्वपूर्ण कुरा जीवन धान्य जीविकाको कुरा हो, त्यसैले कोरोनाका कारण आउन सक्ने खाद्यान्न सङ्कट, बेरोजगारीलाई कसरी घटाउने विषयमा अब छलफलको विषय बनाउनु पर्छ भन्ने मलाई लाग्छ। अनि तेस्रो कुरा, अब कोरोना लम्बिँदै गयो भने यसले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा समेत असर गर्न सक्ने सम्भावना देखिन्छ, त्यसैले यो कुरामा आम सञ्चार माध्यमहरूले अहिलेदेखि नै बहस सुरु गर्नुपर्छ भन्ने मेरो भनाइ छ। खास गरेर स्थानीय सरकार, गैर सरकारी संस्थाहरूले यी विषयहरूमा कार्यक्रम ल्याएर आम नागरिकहरूलाई पनि यो विषयमा जानकारी गराउँदै लैजानुपर्छ भन्ने मेरो भनाइ छ। बर्दियाको हाम्रो थारू समुदायमा अहिले चाहिँ के पनि देखिरहेको छ भन्दाखेरि, आफ्नो गाउँमा जोसँग खाद्यान्न छैन, जसले साँझ बिहानको रोजीरोटी तार्न छाक जुटाउन सकिराखेका छैन, त्यस्तो मान्छेहरूलाई गाउँकै मान्छेले अन्न उठाएर दिइराखेका छन्। अब यो चाहिँ एउटा त आफ्नै गाउँमा पहिलेदेखि नै चलिआएको आफ्नो रीतिथितिलाई नै अझै निरन्तरता दिएको कुरा हो, अर्को कुरा यसले सरकारलाई पनि सहयोग गरेको छ।
नागरिक आधार, सुशासनमा सुधार, यो हो रेडियो कार्यक्रम साझा बोली।
लक्ष्मी, उहाँहरूको कुरा सुन्दा अहिले सबै तहका सरकारले आफ्नो तर्फबाट कोरोना भाइरसको संक्रमण नियन्त्रण र यसको जोखिम न्यूनीकरणका लागि आफूले राम्रो गर्ने कोसिस गरिरहेका छन्, तर यस्तोमा नागरिक, नागरिक सङ्घ संस्था सबैले सरकारलाई सहयोग गर्ने, अझ राम्रो गर्नुपर्ने ठाउँ रहे सुझाव दिई सुधार ल्याउन सहयोग गर्ने, अनियमितता हुन लागि खबरदारी गर्ने कुरा गर्नुभयो।
हो, हाम्रो गाउँघरमा रहेका आमा समूह, युवा समूह, स्थानीय सभा, साझा सभा, वन उपभोक्ता तथा व्यवस्थापन समिति, रेडियो श्रोता समूह जस्ता नागरिक समाज संस्थाले पनि लकडाउनलाई उल्लङ्घन नहुने गरी आफ्नो स्थानीय तहको काममा पनि सोधीखोजी गर्ने, सहयोग गर्ने, भिडभाड नगरी के गर्न सकिन्छ त्यसमा ध्यान दिने गर्नुपर्छ।
साथै आफ्नो गाउँघरमा सबैलाई घर घरमा बस्न प्रोत्साहन गर्ने, आफ्नो गाउँमा विदेशबाट आएका छन् भने उनीहरूलाई क्वारेन्टिनमा बस्न प्रोत्साहन गर्ने, भेदभाव नगर्ने, आफ्नो समाजमा कुनै कारणले कोरोना भाइरसको जोखिम छ भन्ने लागेमा आफ्नो जनप्रतिनिधि, स्थानीय तहलाई जानकारी गराउने गर्नुपर्छ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले स्थानीय स्तरमा कोरोनाको अवस्था, यससँग सम्बन्धित पहल र चुनौतीहरूको बारेमा छलफल गर्यौं।
तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया वा विचार अनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि तपाईँसँग कुनै गीत, कविता, मुक्तक, सन्देशहरू छन् भने साझा बोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ।
उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ भने साझा बोली चौतारीमा पनि राख्नेछौँ, साथै पुरस्कार पनि प्रदान गर्नेछौँ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बर र एनसेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला।
हौस् त आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समेत दिँदै अर्को कार्यक्रम सम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म लक्ष्मी
अनि म भूपेन्द्र पनि बिदा हुन्छु।
नमस्कार, नमस्कार।